আলহামদুলিল্লাহ রব্বিল আলামিন ওয়াসসালাতু ওয়াসসালামু আলা মান কানা নাবিয়্যাম ওয়া আদাম বাইনাল মায়ে ওয়াত-তিন ওয়া আলা আলিহি ওয়া আসহাবিহি আজমাইন আম্মা বাদ ফাউযু বিল্লাহি মিনাশ শাইতানির রাজীম বিসমিল্লাহির রহমানির রহিম ইন্নাল্লাহা ওয়া মালায়েকাতাহু ইউসাল্লুনা আলান নাবী يا ايها الذين امنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا مولانا محمد وعلى ال سيدنا مولانا محمد صلاه دائمه بدوام الملك الحي القيوم گزشتہ نشست میں ہم نے آپ حضرات کو یہ بتایا تھا کہ نبی پاک علیہ الصلوۃ والسلام کی ختم نبوت قرآن مجید فرقان حمید کی آیات مبارکہ اور احادیث صحیحہ سے ثابت ہے۔ اللہ تبارک و تعالی نے آپ کو بھیج کر نبوت کے سلسلے کو ہمیشہ کے لیے ختم فرما دیا۔ اب قیامت تک کوئی نبی نہیں آئے گا، سرکار دو عالم علیہ الصلوۃ والسلام خاتم النبیین ہیں، اور اب اگر کوئی نبوت کا دعویٰ کرتا ہے تو وہ پکا شیطان۔ دوسری بات یہ کہ نبی پاک علیہ الصلوۃ والسلام نے خود یہ خبر دے دی تھی کہ میری امت میں 30 جھوٹے ہوں گے، سَيَكُونُ فِي أُمَّتِي 30 كَذَّابُونَ كُلُّهُمْ انہم یزعمو نبی، ان میں سے ہر ایک گمان کرے گا کہ وہ نبی ہے، لیکن وانا خاتم النبیین لا نبی بعدی، میں آخری نبی ہوں، میرے بعد کوئی نبی نہیں۔ کیونکہ سرکار دو عالم علیہ الصلوۃ والسلام نے خبر دے دی تھی تو ان جھوٹوں کا ظاہر ہونا یقینی تھا، اور وہ ظاہر ہوئے، اور سب سے پہلے مسیلمہ کذاب نے حضور علیہ الصلوۃ والسلام کے زمانے ہی میں نبوت کا دعویٰ کیا، اور اس نے خط لکھا نبی پاک علیہ الصلوۃ والسلام کو، اور اس میں لکھتا ہے کہ اے محمد صلی اللہ علیہ وسلم، اللہ کی زمین کو ہم تقسیم کر لیتے ہیں، آدھے پر آپ نبی ہو جائیں، آدھے پر میں نبی ہو جاؤں۔ یہ اس نے خط لکھا، سرکار دو عالم علیہ الصلوۃ والسلام نے اس کو جواب دیا۔ جو خط آپ نے تحریر فرمایا اس کا مضمون یہ تھا کہ یہ خط ہے محمد الرسول اللہ صلی اللہ علیہ وسلم کی طرف سے مسیلمہ کذاب کی طرف، اور فرمایا زمین اللہ کی ہے، اللہ تبارک و تعالی اس کا وارث ہے۔ آپ نے وضاحت کے ساتھ اپنے ختم نبوت کا اعلان فرمایا۔ سلسلہ چلتا رہا، سرکار نے ظاہری طور پر پردہ فرما لیا۔ سیدنا ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ جب مسند خلافت پر رونق افروز ہوئے تو ان کو بہت سے چیلنجوں کا سامنا ہوا، بہت سے مسائل پیدا ہوئے، اور وہ ایسے مسائل تھے کہ اگر انہیں چھوڑ دیا جاتا تو پھر دین اسلام میں مزید رکھنا فتنہ اور دیگر چیزیں پیدا ہو جاتی۔ سیدنا ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ نے ایسے وقت میں کہ جب اسلام بہت نازک موڑ پر تھا، استقامت کے ساتھ ان تمام فتنوں کا مقابلہ کیا۔ حضور پر نور علیہ الصلوۃ والسلام نے ایک لشکر روانہ کرنے کا حکم دیا تھا، وہ لشکر روانہ نہیں ہوا تھا کہ سرکار نے پردہ فرما لیا۔ کچھ لوگوں کی رائے یہ ہوئی کہ اس لشکر کو روک دیا جائے، کیونکہ حالات ایسے ہیں کہ نبی پاک علیہ الصلوۃ والسلام نے ابھی ابھی چند دن قبل پردہ فرمایا ہے، وصال فرمایا ہے، مسلمانوں میں غم ہے، رنج ہے، ملال ہے، اور دیگر کفار اور وہ جو ہیں ان کی نظریں مدینہ طیبہ پر لگی ہوئی ہیں، مسلمانوں پر لگی ہوئی ہیں، اگر یہ لشکر جائے گا تو مسلمانوں کی طاقت کم ہوگی، مختلف قسم کے خدشات انہوں نے ظاہر کیے۔ لیکن سیدنا ابوبکر صدیق رضی اللہ تعالیٰ انہوں نے فلفور یہ فیصلہ کیا اور اعلان فرمایا، جس لشکر کی روانگی کا حکم حضور پر نور علیہ الصلوۃ والسلام نے دے دیا ہے، ابو بکر میں ہمت نہیں کہ اسے روک دے، فرمایا لشکر ضرور جائے گا۔ صحابہ نے کہا کیسے ہوگا؟ فرمایا حضور نے حکم دے دیا ہے صلی اللہ علیہ وسلم، لہذا میں اس کو ضرور بھیجوں گا، کیا میں مدینے میں بالکل تنہا رہ جاؤں؟ میں اس کو ضرور روانہ کروں گا. اور آپ نے اس لشکر کو روانہ کیا، وہ لشکر گیا، اسے فتح ہوئی اور مسلمانوں کا رعب کافروں کے دلوں پر قائم ہوا. لوگوں نے زکات دینے سے انکار کر دیا. ادھر مسلمہ کا ذاب کا فتنہ، تنہا صدیق اکبر رضی اللہ تعالیٰ عنہ نے ان تمام فتنوں کا مقابلہ کیا اور اللہ تبارک و تعالیٰ نے انہیں کامیابی سے ہمکنار کیا. حضرت خالد بن ولید رضی اللہ تعالیٰ عنہ کی سربراہی میں لشکر روانہ کیا، جاؤ اس فتنے کا قلع کما کرو. مسلمہ کذاب بھی اپنا لشکر لے کر آیا، گھمسان کا رن پڑا، سخت جنگ ہوئی، اللہ نے مسلمانوں کو فتح دی، ختم نبوت کا پرچم پھر سر بلند ہو گیا اور اس جھوٹے نبی کو ہمیشہ کے لیے واصل جہنم کر دی. اور کس نے اسے واصل جہنم کیا؟ حضرت وحی رضی اللہ تعالی، جنہوں نے جنگ احد میں حالت کفر میں، یعنی جب تک وہ ایمان نہیں لائے تھے، حضرت سیدنا امیر حمزہ رضی اللہ تعالیٰ عنہ کو انہوں نے شہید کیا تھا. حضرت وحی ظاہر اسلام لانے کے بعد جتنے بھی گناہ، جتنی خطائیں تھیں وہ سب معاف ہو گئیں، اور سرکار دو عالم علیہ الصلوۃ والسلام نے خود معاف فرما دیا. جب یہ واقعہ ہوا تو یہ وہاں سے بھاگ کر چلے گئے، شام چلے گئے، پھر طائف چلے گئے، دیگر جگہ گھومتے رہے کہ کہیں ایسا نہ ہو کہ مسلمان مجھے پکڑ لیں، مجھے مارے. میں نے ان کے نبی صلی اللہ علیہ وسلم کے سگے چچا کو میں نے شہید کیا، اور ظاہر بات بھی ایسی تھی، ان کا سینہ چیر کر، کلیجہ نکال کر ہندا کو دیا جس نے چبانے کی کوشش کی لیکن وہ نگل نہیں سکی اور اس نے اگل دیا. پھر ان کے ناک کان وغیرہ اس نے آ کر کاٹے، اور بہت عجیب کیفیت تھی اس وقت. سرکار دو عالم علیہ الصلوۃ والسلام نے جب سیدنا امیر حمزہ رضی اللہ تعالیٰ عنہ کی لاش مبارک کو دیکھا تو آپ کی مبارک آنکھوں سے آنسو جاری ہو. یہ گھومتے رہے، کسی نے کہا تم ایسا کرو کہ کلمہ پڑھ لو، جو مسلمان ہو جاتا ہے محمد صلی اللہ علیہ وسلم اسے معاف کر دے. تو حضرت وحی نے جب یہ سنا، پہلے تو یہ چھپتے رہے مختلف شہروں میں، پھر یہ ہمت کر کے مدینہ طیبہ آ گئے اور کلمہ پڑھ کے مسلمان ہو گئے. سرکار دو عالم علیہ الصلوۃ والسلام نے دیکھا، فرمایا تم وحی ہو؟ ہاں یا رسول اللہ میں وحی. تم نے میرے چچا کو شہید کیا؟ ہاں میں نے کیا. مجھے ذرا سناؤ تم نے کس طرح شہید کیا. انہوں نے پورا واقعہ سنایا. حضور پر نور علیہ الصلوۃ والسلام کی آنکھوں سے آنسو جاری رہے، سرکار سنتے رہے، اور اس کے بعد صرف اتنا فرمایا، اچھا غور کیجئے، حضور علیہ الصلوۃ والسلام کی رحمت للعالمین ہی دیکھیے. انہوں نے کہا یا رسول اللہ صلی اللہ علیہ وسلم، میں اسلام قبول کرتا ہوں، کیا میرے پرانے گناہ، پچھلے گناہ جو ہیں معاف کر دیے جائیں گے؟ فرمایا ہاں ہو جائیں. کیا آپ کی شفاعت ملے گی؟ ہاں ملے گی. کیا مجھے جنت ملے گی؟ ہاں ملے گی. ہر چیز کی بشارت دے دی، شفاعت کی بشارت بھی دے دی، جنت کی بشارت بھی دے دی، گناہوں کی معافی کا اعلان بھی فرما دیا. صرف ایک جملہ آخر میں فرمایا، میرے سامنے نہ آیا کر، جب تو سامنے آتا ہے مجھے اپنے چچا کی یاد آ جاتی، ان کی کٹی پٹی لاش میرے سامنے آ جاتی، میرے سامنے نہیں آئے گا. صرف اتنا فرمایا. اپنے کیے پر یہ بہت نادم تھے کہ میں نے حضور پر نور علیہ الصلوۃ والسلام کے سگے چچا کو میں نے شہید کیا اس بے دردی کے ساتھ. اب ان کو موقع ملا اسلام لانے کے بعد. صدیق اکبر رضی اللہ تعالیٰ نے جب لشکر روانہ کیا مسیلمہ کذاب کی سرکوبی کے لیے، اور سیدنا خالد بن ولید رضی اللہ تعالیٰ نے اس کے سپہ سالار، انہوں نے اس بدبخت کو اپنے نیزے سے مار کر واصل جہنم کیا. اور بعد میں یہ کہتے تھے کہ میں نے زمانہ جاہلیت میں، یعنی اسلام سے قبل حالت کفر میں، بہترین انسان کو شہید کیا اور حالت اسلام میں بدترین انسان کو میں نے قتل کیا. گویا یہ اس کا کفارہ ہو گیا. انہی کے ہاتھوں دونوں اس دنیا سے گئے، ایک جنت میں پہنچا اور ایک جہنم میں پہنچا. بہر صورت اس فتنے کا قلع قمع کیا صدیق اکبر رضی اللہ تعالیٰ نے، اور ایسے وقت میں جب اسلام پر کڑی آزمائش کا وقت. سرکار دو عالم علیہ الصلوۃ والسلام نے کچھ عرصے قبل ہی وصال فرمایا، مسلمان غم میں تھے، رنج میں تھے، ملال میں تھے. قربان ہو جاؤ صدیق اکبر رضی اللہ تعالیٰ عنہ کے، وہ جانشین رسول استقامت کا پیکر بن گئے और इन तमाम फितनों को खत्म करके रख दिया, खत्म नबुवत के परचम को फिर बुलंद कर दिया। फिर मुख्तलिफ अदवार में ये झूठे नबी पैदा होते रहे, क्योंकि सरकार ने तो बता दिया था 30 झूठे होंगे, सलासूना कज़्ज़ाबूना, 30 झूठे, और जो बात नबी की जबान से निकल जाए वो हक है, ये हो नहीं सकता कि गलत। मुख्तलिफ अदवार में पैदा होते रहे, गुलामान मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम उन्हें वासिले जहन्नुम करते रहे, उनका कला कमा करते रहे। फिर हिंदुस्तान के शहर गुरदासपुर में एक बदबख्त शख्स मिर्जा गुलाम अहमद कादियानी पैदा हुआ और इसने नबुवत का दावा किया। उलमाए अहले सुन्नत ने उसी वक्त से इसका ताकुब किया और इसने कुरान मजीद फरकाने हमीद की जो गलत तशरीहात और नबुवत की अकसाम इसने खुद साख्ता, इसकी अपनी बनाई हुई पेश की, उलमा ने उसका रद्द किया। अब ये कहता है खातम के माना मोहर, हुजूर अलैहिस्सलातु वस्सलाम के पास एक मोहर है, आप जिस पर मोहर लगा दें वो नबी बन जाता है, लिहाजा मेरे ऊपर भी हुजूर ने मोहर लगा दी, मैं भी नबी। हालांकि नबी बनाना नबी का काम नहीं है, नबी बनाना अल्लाह का काम, नबी तो सहाबी बनाता है, सहाबी ताबई बनाता है, ताबई तबे ताबई बनाता है, फिर बुजुर्गान दीन, औलिया कामिलीन, आइमा मुज्तहिदीन, यह सिलसिला चल रहा। बार सूरत इसके जितने भी गलत अकाइद नजरियात थे, उलमाए वक्त ने, उलमाए अहले सुन्नत ने कुरान और हदीस की रोशनी में उसका रद्द किया और अवाम उन्नास को बताया कि यह छूटा है, हुजूर अलैहिस्सलातु वस्सलाम खातम नबीयीन है और आपके बाद कोई नबी कयामत तक नहीं आए। मैं सिर्फ इजमाली तौर पर बयान कर रहा हूं, तफसील में जाऊं तो यह नशिस नाकाफी है। सिलसिला चलता रहा। सन 1953 में तहरीक खत्म नबूवत चली, उस वक्त भी कादियानियों और मुसलमानों में, उस वक्त तो ये मुसलमान ही शुमार होते थे, आपस में झगड़ा हुआ, एक रेल जा रही थी, इन्होंने रोका, नौजवानों ने कुछ नारे लगाए, कुछ शहीद हुए, कुछ जख्मी हुए, सिलसिला चलता रहा, वहीं से तहरीक का आगाज हुआ। उलमा ने ऐलानिया तौर पर अपनी तकारीर में और अपनी तहरीरों में खत्म नबुवत के परचम को बुलंद किया, जाहिर किया, बताया अकीदा खत्म नबुवत की वजाहत की। हुकूमत वक्त ने उस तहरीक को दबाने की कोशिश की, उस तहरीक को दबाने की कोशिश की, उलमा को जेल में बंद कर दिया। अल्लामा अबुल हसनात सैयद मोहम्मद अहमद कादरी अशरफी रहमतुल्लाह अलैह लाहौर में, उनको और उनके साहबजादे अमीनुल हसनात अल्लामा सैयद खलील अहमद कादरी अशरफी रहमतुल्लाह अलैह इनको गिरफ्तार कर लिया गया। मुजाहिद मिल्लत मौलाना अब्दुल सत्तार खान नियाजी रहमतुल्लाह अलैह इनको गिरफ्तार कर लिया गया। ये दोनों हजरात पहले मस्जिद वजीर खां में अंदर थे, तकरीर कर रहे थे, हुकूमत के कहने पर मस्जिद की लाइट काट दी गई ताकि माइक इस्तेमाल ना हो, ये लोग मीनार पर चढ़ गए और वहां से खिताब करना शुरू कर दी, आवाम वहीं जमा हो गए नीचे, मस्जिद के दरवाजे बंद कर दिए गए। वो मस्जिद आज भी लाहौर में मौजूद है, मस्जिद वजीर खां, मशहूर तारीखी मस्जिद। उस वक्त सदर अय्यूब खां, जो उस वक्त सदर नहीं थे, एक फौज में एक जनरल थे, उन्होंने मस्जिद वजीर खां के बाहर आकर ऐलान किया कि मौलाना अब्दुल सत्तार खां नियाजी और मौलाना सैयद खलील अहमद कादरी दोनों अपने आप को गिरफ्तारी के लिए पेश कर दें, वरना उन्हें देखते ही गोली मार दी जाएगी। अवाम बाहर जमा है, उलमा अंदर हैं, मस्जिद के दरवाजे बंद हैं, खाना पीने की कोई ऐसी सूरत नहीं कि अंदर जाए, पानी तक जाना बंद कर दिया। इन दोनों ने अपनी गिरफ्तारी पेश की, इनको जेल में बंद किया गया और मुकदमा चलाकर सजाए मौत सुना दी गई। गौर कीजिए, किस जुर्म में? हुजूर अलैहिस्सलातु वस्सलाम के खत्म नबुव्वत के परचम को बुलंद करने के जुर्म, कादियों के खिलाफ तकरीर करने के जुर्म में, ये लोग फितना फैला रहे हैं। इनको सजा सुनाई और सजा सुनाने के बाद जो काल कोठरी में बंद कर देते हैं कि बस एक दिन का टाइम है और उस फला दिन रात में 2 बजे या 3 बजे फांसी दे दी जाएगी। जो सजाए मौत के मुलजिमान होते हैं उनको एक कोठरी में बंद कर दिया जाता, तुम्हारे लिए आज की रात है या कल की रात, जो भी कल रात तुम्हें फांसी दे दी जाएगी। वहां तक इन दोनों को पहुंचा दिया गया, मौलाना अब्दुल सत्तार खान नियाजी रहमतुल्ला अलैह और मौलाना सैयद खलील अहमद कादरी अशरफी रहमतुल्ला, इन दोनों सजाए मौत सुनाई, काल कोठरी में बंद कर दिया। और उधर उनके वालिद जिनकी उम्र उस वक्त 70 से ज्यादा थी, गालिबन 80 बरस के होंगे, अल्लामा अबुल हसनात कादरी रहमतुल्ला अलैह, उनको जाकर कहा आपके इकलौते बेटे खलील अहमद कादरी को सजाए मौत सुना दी गई है, कल फांसी हो जाएगी, क्या कहते हैं जनाब? कहने का मकसद क्या था कि माफीनामा दाखिल कर दें तो सजा माफ हो जाएगी, आपकी सजा भी माफ हो जाएगी, छोड़ देंगे। और कुछ उलमा ने ऐसा किया भी जो मुखालिफिन थे कि माफीनामा दाखिल कर दिया और दस्तबरदार हो गए खत्म नबूवत की तहरीक से, चले गए, उनको इजाजत मिल गई। लेकिन वो मर्द कलंदर जब उन्होंने ये सुना, एक ही बेटा, इकलौता बेटा, नौजवान, उस वक्त 22 साल या 25 साल उनकी उम्र थी ऐसे ही गालिबन, अल्लामा अबुल हसन कादरी ने जब ये सुना कि उनके इकलौते बेटे को सजाए मौत सुना दी गई है और अनकरीब फांसी दी जाएगी, तो उस मर्द कलंदर ने कहा एक बेटा तो क्या, हजार भी हो तो हुजूर की नामूस पे कुर्बान। तुम एक बेटे की बात कर रहे हो, मेरे हजार भी हो तो हुजूर पे कुर्बान, हम माफीनामा नहीं दाखिल करेंगे, हम इस तहरीक को लेकर चलेंगे। कितनों को फांसी दोगे? दो, हम तैयार हैं, हम हुजूर की नामूस पर खुद कट जाएंगे, अपनी औलाद को भी कटा दें। अल्लाह तबारक व ताला ने फिर ऐसा किया, वक्त ने करवट बदली, हुकूमत वक्त को उलमाए अहले सुन्नत के सामने घुटने टेकने पड़े। पहले इन दोनों की सजा सजाए मौत से उम्र कैद में तब्दील हुई और फिर बाद में इनको रिहाई मिली। मौलाना अब्दुल सत्तार खान नियाजी रहमतुल्लाह अलैह से किसी ने पूछा मौलाना आपकी उम्र कितनी है, कहा एक रात 3 दिन। अच्छा, मौलाना तो अच्छी खासी उम्र के, सफेद दाढ़ी थी, 70 साल या गालिबन इससे अबव होंगे ऐसे, ये कैसे, ये आप क्या कह रहे हैं? कहा यही मेरी उम्र है, जब मुझे हुजूर अलैहि सलातो वसलाम की खत्म नबुवत के सिलसिले में तहरीक की वजह से, तहरीक चलाने की वजह से मुझे सजाए मौत दी गई, सुनाई गई और मुझे इस कोठरी में बंद कर दिया, 3 दिन बंद रहा, एक रात, वही मेरी उम्र है बस, बाकी मैंने कुछ किया ही नहीं है, यही पेश कर दूंगा हुजूर की बारगाह। ये थे वो मर्द मुजाहिद, मर्द कलंदर, कि जिन्होंने इस्तेकामत के साथ उस तहरीक को चलाया और अल्लाह तबारक व ताला ने उनको कामयाबी दी। 1.5 साल उलमा जो थे जेल में रहे, 1.5 साल, गौर करने की बात है, इस्लामी मुल्क, किसी और मुल्क में नहीं है, अपने मुल्क में, अपनी हुकूमत में और अपने नबी सल्लल्लाहु अलैहि वसल्लम की खत्म नबुव्वत की तहरीक चलाने के जुर्म में उलमा अहले सुन्नत जेल में रहे, 1.5 साल जेल में रहे और 1.5 साल में अल्लामा अबुल हसनात ने जेल में ही तफसीरुल हसनात लिख दी। खाली कैसे बैठे? कोई और आदमी हो तो कोई और शगल हो, उलमा का तो शगल ये लिखना पढ़ना, पढ़ाना या पढ़ना या लिखना, तफसीरुल हसनात की गालिबन 15 सिपारों की तफसीर उन्होंने जेल में लिख दी, अल्लामा अबुल हसनात कादरी अशरफी रहमतुल्लाह अलैह, अल्लाह तबारक व ताला उनके मरकद मुबारक पर बेशुमार रहमत नाजिल फरमाए। और आज वो दाता गंजबख अली इजबेरी के कदमों में आराम फरमा, अल्लाह ने मकाम भी ये दे दिया उनको। तो कहने का मकसद ये है, वो तहरीक चली, 1.5 साल उलमा जेल में रहे, कैदोबंद की सोबतें बर्दाश्त की, फिर आजाद हो, तहरीक दब गई। कादियानियों को उस वक्त तक गैर मुस्लिम करार नहीं दिया गया, तहरीक चलती थी फिर दबा दिया जाता था, फिर चलती थी, फितना उठता था फिर दब जाता, सिलसिला चलता रहा, यहां तक कि 30 जून 1974 कायदे अहले सुन्नत अल्लामा शाह अहमद नूरानी सिद्दीकी रहमतुल्लाह अलैह ने پاکستان کے قومی اسمبلی میں قادیانیوں کے خلاف قرارداد پیش کر دی. اور جب یہ پتہ چلا قادیانیوں کو کہ کل قرارداد پیش کی جا رہی ہے, لاہوری گروپ کی طرف سے, ان میں بھی گروپ ہے نا, مولانا کو بلایا گیا, آپ سے علیحدہ میں ملنا چاہتے ہیں, کیوں, آپ سے بات کرنی. تو جو اسمبلی کے ممبر ہوتے ہیں ان کے کمرے ہوتے ہیں الگ الگ ٹھہرنے کے. ہوٹل میں آ کر قادیانیوں نے ملاقات کی مولانا شاہ احمد نورانی رحمت اللہ علیہ, بریف کیس کا مطلب آپ سمجھ. اور اس وقت کے 50 لاکھ, آج کے کروڑوں کے برابر ہوں, 50 لاکھ روپے کی پیشکش کی قائد اہل سنت علامہ شاہ احمد نورانی رحمت اللہ. کس لیے؟ کہ کل آپ جو اسمبلی میں قرارداد پیش کر رہے ہیں اس میں سے لاہوری گروپ کا نام نکال دی, لاہوری گروپ کا نام نکال دے کہ یہ غیر مسلم نہیں ہے, باقی جو ہیں وہ غیر مسلم. کوئی اور ہوتا تو بڑا خوش ہوتا, خاموشی سے کام ہو رہا تھا, پیسے مل جاتے. لیکن وہ مرد قلندر, اس نے جواب دیا, تمہارے یہ 50 لاکھ میں اپنے جوتے کی نوک پر اڑاتا ہوں. تم ہمیں خریدنا چاہتے ہو, ہم تو بک چکے ہیں. جس کا سودا بازار مصطفیٰ میں ہو چکا ہو وہ بکا نہیں کرتا, ہم نے تو پہلے ہی اپنے آپ کو بیچ دیا, تو ہم تو حضور کی بارگاہ میں, حضور کے بازار میں بک چکے ہیں, تم ہمیں کیا خریدنے آئے ہو. لے جاؤ اپنے یہ 50 لاکھ, کل قرارداد پیش ہوگی, لاہوری گروپ کا نام بھی ہوگا, جتنے بھی قادیانی کے گروپ ہے سب کا نام اس میں شامل ہو. چلے گئے اپنا سمو لے کر. تو 30 جون 1974 کو علامہ شاہ احمد نورانی صدیقی رحمۃ اللہ علیہ نے پاکستان کی قومی اسمبلی میں قادیانیوں کے خلاف قرارداد پیش کی. آج دوسرے لوگ اپنے علماء کے سینے پر تمغہ لگانے کی کوشش کرتے, نہیں ہم نے تیار کی تھی. وہ کہتے دارالعلوم کراچی میں تیار ہوئی تھی, وہ کہتے فلاں جگہ تیار ہوئی تھی, کوئی تیار نہیں, علماء اہل سنت نے تیار کی تھی. اور پیش کرنے کا سہرا شاہ احمد نورانی صدیقی رحمۃ اللہ علیہ. لیکن یہ آسان کام نہیں تھا, آسان کام نہیں تھا. ذوالفقار علی بھٹو نے کہا علامہ شاہ احمد نورانی صدیقی رحمت اللہ علیہ سے, مولانا یہ کیا مسجدوں کے جھگڑے آپ اسمبلی میں لے آئے؟ ارے یہ تو مسجدوں کے جھگڑے, یہاں کیا ہوگا, یہ قادیانی کیا بلا ہے, یہ کیا ہے؟ مولانا نے فرمایا آپ وزیر اعظم ہیں؟ ہاں. کہا میں بھی ہوں. کہا یہ کیسے ہو سکتا ہے؟ کہا یہی تو جھگڑا ہے. حضور خاتم النبیین ہے, یہ کہتا ہے میں بھی ہوں. اس کی سمجھ میں آ گئی, لاجک سے سمجھا دیا, تحریک چلتی رہی. اس نے کہا ایسے نہیں ہوگا, بحث اور مباحثہ ہو. کہاں ہم تیار ہیں, ہمارے پاس دلائل موجود ہیں, قرآن حدیث سے ثابت کریں گے کہ سرکار خاتم النبیین ہیں اور یہ جھوٹا ہے غلام احمد قادیانی. 3 مہینے تک بحث ہوئی, 3 مہینے تک, ایک دو دن میں فیصلہ نہیں ہوا ہے. حکومت وقت نے کہا ٹھیک ہے, ہم اس کے جانشین مرزا طاہر کو اسمبلی میں بلائیں گے, اس سے آپ بحث کریں گے؟ کہاں بالکل ہم بحث کریں گے. اس وقت غلام احمد قادیانی کا جو جانشین تھا مرزا طاہر پاکستان میں موجود, اس کو بلایا گیا. وہ ایک زخیم کتاب کی صورت میں, یعنی کتاب تو نہیں تھی لیکن اتنے صفحات تھے جیسے کتاب بن جائے پوری, وہ سب لے کر اسمبلی میں آیا. اسمبلی میں آیا علماء اہل سنت سے بات کرنے کے لیے, اور جب اس نے اپنا وہ محضر نامہ کھولا تو یہ بات اسمبلی کے ریکارڈ پر موجود ہے کہ ایک غلاظت میں بھرا ہوا کبوتر کا پر اوپر سے گرا اسمبلی کی چھت پہ سے. اب پہلی بات تو یہ کہ اسمبلی میں کبوتر آیا کہاں سے, بھئی کبوتر ہوگا تو پر آئے گا نا, اور اسمبلی کی جو عمارت ہے وہ تو اے سی والی, سینٹرلی اے سی, اور جب اے سی ہوتا ہے تو بند ہوتی ہے ہر طرف سے, اور جب بند ہوگا تو پرندہ آ نہیں سکتا, اور پرندہ نہیں تو پر کہاں سے. اگر ایسے کھلی جگہ ہو تو کہتے کبوتر کہیں اوپر آ جائے, گھونسلہ بنا لے, کہتے اوپر سے پر گر گیا, کوئی ایسا امکان نہیں تھا. اس نے اپنا محضر نامہ کھولا پڑھنے کے لیے, سب نے دیکھا کہ وہ پر اوپر سے گرا. اچھا پر اگر آپ اوپر سے پھینک دیں تو ایسا نہیں کہ جہاں پھینکے وہیں گرے, وہ تو ہوا سے ادھر ادھر جا سکتا ہے, لیکن وہ سیدھا آیا اور اس کے محضر نامے پر گر گیا, اور اس کو سب کو اس نے خراب کر دی. وہ تو ویسے ہی خراب تھا, عقائد سارے گندے تھے, اللہ نے اور اس پر مہر لگا دی کہ یہ سب گندا ہے, اس کے عقائد بھی گندے, اور وہ ایک دم अचानक ये देखकर घबरा गया और उसने कहा वेरी बैड, परेशान हो गया। और सब ने देखा कि देखो खालिक कायनात ने पहले ही बता दिया, इनके अकायद भी गंदे हैं, ये खुद भी गंदे, जो कुछ लिखकर लाया था सब नापाक हो गया। वह गिलाजत में भरा हुआ पर था। बार सूरत उसने बहस शुरू की उलमा से और उसने तहजीर नास की इबारत पेश की। कासिम नानौतवी ने जो लिखा था कि अगर बिल फर्ज हुजूर अलैहिस्सलाम के बाद कोई नबी आ जाए तो खातमियत मोहम्मदी में कोई फर्क नहीं पड़ेगा। उलमाए देवबंद में से कासिम नानौतवी ने लिखा था तहजीर नास में, उसने वही इबारत पेश कर दी। ये देखो ये तो इनके उलमा ने लिखा है, ये कैसे कर रहे। तो अगर हुजूर अलैहिस्सलाम के बाद मिर्जा गुलाम अहमद कादियानी नबुवत का दावा करता है तो हुजूर की खात्मियत में कोई फर्क नहीं पड़ेगा, हुजूर खातमुन नबीयीन है और ये भी उनके बाद नबी है। जब इबारत पेश की स्पीकर ने देखा मौलाना नूरानी की तरफ, उन्होंने इशारा किया मौलाना मुफ्ती महमूद की तरफ, कहा हमारे उलमा ने नहीं लिखा है, इनके लिखा है, पूछो इनसे। हमारे उलमा ने नहीं लिखा, इनसे पूछो, ये कासिम नानौतवी इनका है, हमारा उससे कोई ताल्लुक नहीं। गरज ये कि इस तरह बहस होती रही। उलमा ने कुरान और हदीस से साबित किया कि हुजूर अलैहिस्सलाम खातमुन नबीयीन है। फिर मुसलमान की तारीफ आइन में शामिल कराने का मसला आया, मुसलमान कौन है? तो आप ये कहेंगे भाई जो कलमा पढ़े ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह मुसलमान है। उलमा ने कहा नहीं, इसमें शामिल करो, मुसलमान वो है जो अल्लाह को एक माने, नबी पाक अलैहिस्सलाम की रिसालत को माने और हुजूर की खत्मे नबुवत पर ईमान रखता हो और ये ईमान रखता हो कि हुजूर अलैहिस्सलाम खातमुन नबीयीन है, इनके बाद कोई नबी नहीं आए। ये इबारत इसलिए दाखिल कराई ताकि कयामत तक कोई भी कादियानी पाकिस्तान का सदर या वजीर आजम न बन सके। वो तो कहते ना हुजूर के बाद नबी आ सकता है, हम कहते आ ही नहीं सकता। और जब ये तारीफ पेश करने का मौका आया, उस वक्त के वजीर मजहबी उमूर मौलाना कौसर नियाजी ने खड़े होकर कहा तारीफ तो हम शामिल कर देंगे अगर ये जितने उलमा हैं मुत्तफिका तौर पर साइन कर दें, एक तारीफ पर मुत्तफिक हो जाएं, यानी मुसलमान की तारीफ जो ये पेश कर रहे हैं ये सब मुत्तफिक हो जाएं तो हम इस पर गुफ्तगू करने के लिए तैयार हैं, हम आइन में शामिल कर देंगे। ये तो एक दूसरे के पीछे नमाज नहीं पढ़ते, ये क्या करेंगे। जानशीन सदर शरिया अल्लामा अब्दुल मुस्तफा अलअज़हरी रहमतुल्लाह अलैह शेखुल हदीस दारुल उलूम अमजदिया उसी वक्त खड़े हुए और आपने फरमाया हम इस चैलेंज को कबूल करते हैं, हम इंशाअल्लाह कुछ दिन में हम ये तारीफ पेश करेंगे और सबके साइन के साथ पेश करेंगे। भुट्टो ने फिर कहा कौसर नियाजी से ये क्या तूने मसला पेश कर दिया, कहा नहीं ये नमाज नहीं पढ़ते एक दूसरे के पीछे, ये मुत्तफिक नहीं होंगे, बरेलवी देवबंदियों के पीछे नहीं पढ़ते, देवबंदी बरेलियों के पीछे। भुट्टो ने कहा अगर पढ़ ली तब फिर क्या होगा, कहा नहीं मुफ्ती महमूद तो मौलाना नूरानी के पीछे पढ़ लेंगे लेकिन नूरानी मियां के गर्दन पे छुरी भी रख दोगे तो नहीं पढ़ेंगे, ये मैं जानता हूं, इसीलिए मैंने सोच समझ के बात की है। खैर बाहर सूरत अल्लामा अब्दुल मुस्तफा अज़हरी रहमतुल्लाह अलैह और अल्लामा शाह अहमद नूरानी सिद्दीक रहमतुल्लाह और दीगर उलमा जो हमारे उस वक्त असेंबली में थे, उन्होंने मुखालिफ उलमा से जो उलमा देवबंद थे मुफ्ती महमूद थे और दीगर थे प्रोफेसर गफूर दीगर और इसके अलावा जो उलमा थे, प्रोफेसर गफूर तो आलिम नहीं थे लेकिन दीगर जो थे, उन सब के सामने तारीफ पेश की और उन सब ने मुत्तफिका तौर पर साइन कर दी हम इस तारीफ को मानते हैं, पाकिस्तान में पाकिस्तान का सदर या वजीर आजम वो बन सकता है जो अल्लाह तबारक व ताला पर ईमान रखता हो, नबी पाक अलैहिस्सलातु वस्सलाम पर ईमान यानी हुजूर की नबुवत पर और खास तौर पे खत्मे नबुवत पर ईमान रखता हो और ये ईमान के हुजूर के बाद कोई नबी नहीं आएगा, सरकार खातमुन नबीयीन। सबने साइन कर दिए। दूसरे या तीसरे इजलास में अल्लामा अब्दुल मुस्तफा अज़हरी रहमतुल्लाह अलैह ने तारीफ पेश कर दी और जब तारीफ पेश कर दी अब उनके लिए कोई चारा नहीं था कि वो कबूल ना करते, उन्होंने तो चैलेंज दिया था कि ये कर ही नहीं सकते, तो वो तारीफ आज तक पाकिस्तान के आईन में मौजूद है और पाकिस्तान का सदर या वजीर आजम जो भी बनेगा हलफ उठाएगा वही अल्फाज दोहराएगा जो हमारे उलमा अहले सुन्नत ने लिख कर आइन में शामिल कराए। ये सेहरा भी हमारे उलमा अहले सुन्नत के सर है, खुसूसन अल्लामा शाह अहमद नूरानी सिद्दीकी और अल्लामा अब्दुल मुस्तफा अजहरी रहमतुल्लाह ताला, इन दोनों ने इसमें मेहनत की और अल्लाह तबारक व ताला ने उन्हें कामयाबी दी। उसके बाद सिलसिला चलता रहा, 3 महीने तक बहस और मुबाहसा हुआ। हैरत की बात यह है, हमारे उलमा ने तो तहरीक चलाई, दूसरे उलमा ने भी साथ दिया। हम ये नहीं कहते जिसने जो किया हम उसको मानते हैं, उलमा देवबंद ने साथ दिया, उन्होंने भी साइन किए, लेकिन उनके दो उलमा गुलाम गौस हजारवी और अब्दुल हकीम, मौलवी गुलाम गौस हजारवी और मौलवी अब्दुल हकीम, इन दो ने साइन नहीं किए। हैरत की बात है। आप देखें, जबकि मुफ्ती महमूद ने साइन कर दिए, उनके दीगर उलमा ने साइन कर दिए, उलमाए देवबंद में दो ने, मौलाना गुलाम गौस हजारवी और मौलाना अब्दुल हकीम, इन दो ने साइन नहीं किए। मैं सोचने लगा कयामत में हुजूर को क्या मुंह दिखाएंगे, हुजूर के खत्म नबूवत के मसले पर दो ने साइन नहीं किया, अड़े रहे अपनी जगह, इंशाअल्लाह जहन्नुम में जाएंगे साथ, और हमारे उलमा कयामत में हुजूर की बारगाह में सुरखुरू हूं, या रसूलल्लाह काम करके आए हैं, आपके खत्म नबूवत का झंडा बुलंद करके आए। जब ये सब हुआ, बिल आखिर 7 सितंबर 1974 को वो घड़ी आई जिसका इंतजार था, और 1901 से जो सिलसिला चला था, 1974 7 सितंबर 1974 को पाकिस्तान की कौमी असेंबली ने मुत्तफिका तौर पर कादियानियों को गैर मुस्लिम करार दे दिया। उलमा अहले सुन्नत को शानदार कामयाबी हासिल हुई और अल्लाह तबारक व तआला उन सब की कबूर पर बेशुमार रहमतें नाजिल फरमाए और उनकी इस काविश को अपनी बारगाह में कबूल और मंजूर फरमाए। यकीनन कबूल हो चुकी, ये इसकी तफसील थी, बल्कि तफसील नहीं इजमाल था, इजमाली तौर पर मैंने आपको ये आपके सामने बयान कर दिया कि किस तरह इनको गैर मुस्लिम करार दिया गया। और अब गालिबन 42 साल हो चुके हैं इसको, ये फिर सरगर्म हो गए और ऐसे इलाकों में ये जाते हैं जहां पर खाने पीने की सहूलियत नहीं है, जहां पर नौजवानों के लिए नौकरी नहीं है, जहां पर शादी ब्याह का मसला है, ये पैसे के जरिए मदद करते हैं और उन मुसलमानों को कादियानी बनाने की कोशिश करते हैं। ये सिलसिला चल रहा है, ये लोग साजिशों में लगे हुए हैं। और जब इनका डब्बा गोल हुआ, पाकिस्तान से गैर मुस्लिम करार दे दिया गया, सबके सब यहां से भागे और गैर मुस्लिमों ने इनको पनाह दी। आप जानते हैं अंग्रेज तो पनाह देते, जो फितना हमारे यहां होगा अंग्रेज उसको जरूर पनाह देगा, ये जितने भी गद्दार हैं ये सारे वही हैं, सलमान रुश्दी बदबख्त वही है, तस्लीमा नसरीन वही है, जितने भी बदबख्त है सब वही लंदन में मौजूद है, सारे वही जमा हो रहे हैं और वहीं से सीधे इंशाअल्लाह जहन्नुम में, ये तो है ही सिलसिला। तो उन्होंने इनको पनाह दी, इंग्लैंड में इनका मरकज है कादियानियों का, जर्मनी में सबसे बड़ा मरकज मैंने खुद देखा कादियानियों जर्मनी में, और वहां सब इनकी सरगर्मियां चल रही हैं, इनका अपना टीवी है, इनके पास पैसा है, इनके पास दौलत है, सब कुछ है। हमारे सीधे साधे मुसलमानों को अगर किसी नौजवान की शादी नहीं होती, तुम कादियानी मजहब कबूल कर लो, तुम्हारी शादी भी होगी, तुम्हारी तनख्वाह का, तुम्हारी नौकरी का इंतजाम भी हो। अब कोई यहां बैठे बैठे इंग्लैंड पहुंच जाए तो कितना खुश होगा, यहां से जर्मनी पहुंच जाए, उसके वीजे का इंतजाम हो जाए, टिकट का इंतजाम हो जाए, शादी का इंतजाम हो जाए, ये सारी चीजें। कितने नौजवान इस तरह गैर मुस्लिम हो चुके हैं, हम तो उनको मुसलमान नहीं मानते जो कादियानी हो। इसलिए मेरे बुजुर्गों और दोस्तों, जरूरत है इस वक्त कि हम इनके इस फितने से अपने नौजवानों को आगाह करें, अपनी नई नस्ल को, न्यू जनरेशन को आगाह करें कि यह फितना है क्या, कहां से चला और किस तरह पाकिस्तान से इसका कलाकामा किया गया, और उसका सेहरा उलमा अहले सुन्नत के सर, कितनी कोशिशों के बाद, कितनी कुर्बानियों के बाद, एक दो दिन में नहीं हुआ है। तहरीक खत्म नबूवत में कितने लोगों ने शहादत हासिल की, कितने जेलों में रहे, सख्तियां उठाई, और इसी तरह इस तहरीक में भी बिल आखिर अल्लाह तबारक व ताला ने फतह अता फरमाई। जा अल हक वज़हक अल बातिल इन्नल बातिल कान ज़हूक। अब जरूरत इस बात की है कि हम इस फितने से आगाही हासिल करें और अपने लोगों को रोकें, बताएं इस्लाम में ये फितने इन्हीं लोगों ने पैदा किए। ये गुलाम अहमद कादियानी अंग्रेजों का एजेंट था, जितने फितने हैं ये सब उन्हीं के पैदा कर दें, और उनको पैदा करके फिर ये मुसलमानों में इंतशार इफ्तराक पैदा करते हैं, इनके अंदर यकजहती ना रहे। कभी हुजूर अलैहिस्सलाम की मोहब्बत दिल से निकालने की कोशिश की जाती है, कोई सहाबा की शान में गुस्ताखी करता है, कोई सरकार की शान में गुस्ताखी करता है, कोई अहले बैत की शान में गुस्ताखी करता है, ये सारे फितने हैं। समझ लो, सबसे हक पर सबसे सच्चा वही है जो इन सब को मानता है। आप देख लें जितने फितने, किसी ने सहाबा की अजमत का इनकार किया, किसी ने अहले बैत की अजमत का इनकार किया, किसी ने आइम्मा मुज्तहिदीन का इनकार किया कि इनकी जरूरत नहीं इमामों की, वो कहते नहीं जी हमें तो सिर्फ हदीस चाहिए सीधे डायरेक्ट, किसी ने हुजूर अलैहिस्सलाम की शान में गुस्ताखी की। ये सारे फितने, इनका आप जायजा ले लीजिए, आखिर में एक फिरका नाजिया रह जाएगा, वही अहले सुन्नत व जमात। अल्हम्दुलिल्लाह अहले सुन्नत व जमात, हम सहाबा को उनके मकाम के मुताबिक मानते हैं, अहले बैत को उनके मकाम के मुताबिक मानते हैं, आइम्मा मुज्तहिदीन को उनके मकाम और मर्तबे के मुताबिक मानते हैं। जैसा जबाने रिसालत से सुना वैसा मान लिया, जैसा सुना वैसा मान लिया, और जो इनकार करे सहाबा की शान में उससे हमारा कोई ताल्लुक नहीं, जो अहले बैत की शान में गुस्ताखी करे उससे हमारा कोई ताल्लुक नहीं, जो आइम्मा मुज्तहिदीन को ना माने उससे हमारा कोई ताल्लुक नहीं, जो बुजुर्गान दीन औलिया कामिलीन को ना माने उससे हमारा कोई ताल्लुक। अल्हम्दुलिल्लाह अल्लाह तबारक व तआला ने हमें ऐसे फिरके में, ऐसी जमात में पैदा किया है जो सबको मानते हैं और उनको उनके फजाइल के मुताबिक मानते हैं, ना किसी को घटाते हैं ना उससे बढ़ा देते। बहुत से लोग हैं जो खारजी हजरत अली को मानते ही नहीं है, और रावजी उनको बहुत ज्यादा बढ़ा देते, वो नबी से भी आगे बढ़ा देते, लेकिन हम अहले सुन्नत व जमात ना घटाते हैं ना बढ़ाते हैं, जैसी जबाने रिसाला से सुना उसके मुताबिक मान। इसी पर कायम दाइम रहिए, और अल्लाह की बारगाह में हम यही दुआ करते हैं कि अल्लाह तबारक व तआला हमें मसलक हक अहले सुन्नत पर कायम दाइम रख, मरते दम तक कायम दाइम। आइए दुआ करें, अल्लाह रब्बुल आलमीन हमारे सगीरा व कबीरा गुनाहों को माफ फरमा, या अल्लाह हमारी नमाजों को कबूल फरमा, या अल्लाह हमारे सजदों को कबूल फरमा, या अल्लाह हमें अकीदा खत्म नबुवत पर मरते दम तक कायम रहने की तौफीक अता फरमा, नबी पाक अलैहिस्सलाम की सच्ची मोहब्बत हमारे दिलों में पैदा फरमा, इसी मोहब्बत में जिंदा रहें और इसी मोहब्बत में मौत अता फरमा। वाखिरु दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।